नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा केशव घिमिरेसँगै सरस्वती अधिकारीको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
बाढी पहिरोमा परि देशका विभिन्न स्थानमा 18 जनाको मृत्यु, 7 जना घाइते, 8 जना बेपत्ता।
मनसुनी वर्षा सक्रिय हुँदा नदीहरूमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह।
1,00,000 घुस सहित काठमाडौँबाट 4 जना प्रहरी पक्राउ, अख्तियारको अनुसन्धान जारी।
चीनले सन् 2025 सम्ममा 100+ उपग्रह प्रक्षेपण गर्ने, अन्तरिक्ष कार्यक्रममा ठूलो रकम खर्च गर्ने तयारी।
र नेपाली महिला फुटबल टोलीद्वारा फिफा वरियतामा 2 स्थान सुधार।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोले 18 जनाको मृत्यु भएको छ। लगातार पानी परेपछि पहाड़मा पहिरो र तराईमा बाढ़ी तथा डुबानले जनजीवन अस्तव्यस्त बनेको छ। बाढ़ी पहिरोबाट काठमाडौँ सहित तराईका जिल्ला बढ़ी प्रभावित भएका छन्। काठमाडौँको मूलपानी स्थित बाबा चोकमा पर्खालले च्यापिएर एकै परिवारका 3 जनाको मृत्यु भएको छ। टहरामा बस्दै आएका 12 कि 35 वर्षीय शर्मी मेला यादव, 30 वर्षीय मीनू यादव र 10 वर्षीय कुन्दनी यादवको मृत्यु भएको हो। यस्तै खोटाङको खोटेहाङ गाउँपालिका 2 बापलुखा बागपछ्याङका विष्णु राईको घर पुरिँदा उहाँकी श्रीमती रेखा राई सहित 2 नाबालक छोराको मृत्यु भएको छ। काभ्रेको बनेपा 3 नालामा भूकम्प पीड़ितको घरमाथि पहिरो खस्दा 55 वर्षीय गोमा दंगाल र 7 वर्षीय सोहनी दंगालको मृत्यु भएको छ। रामेछापमा पहिरोले पुरिएर रामपुरकी 45 वर्षीय पदम कुमारी सुनवारको मृत्यु भएको।
यस्तै भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर रामप्रसाद राई गाउँपालिका 7 बासी खोलाका 66 वर्षीय जगत बहादुर राईको मृत्यु भएको छ। भोजपुरके टेम्के मयुङ गाउँपालिका 9 लेखखर्कका 14 वर्षीय बालक जनक विकको शौच गर्ने क्रममा पहिरोले चर्पी सहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ। ललितपुरको बागमती गाउँपालिका 2 माल्टा बगुवामा पञ्चलाल जिम्बाको घरमाथिको ढिस्को भत्किएर पुरिँदा उहाँका 13 वर्षीय छोरा सरोज जिम्बाको मृत्यु भएको छ। रौतहटको लाल बखैया खोलामा मोटरसाइकल सहित डुब्दा ईशनाथ नगरपालिका 3 औरैयाका 35 वर्षीय राम पुकार पटेलको मृत्यु भएको छ। यसैगरी सिन्धुलीको फिक्कल गाउँपालिकामा गाईवस्तुलाई कुडो खुवाइरहेको अवस्थामा माथिबाट आएको पहिरोले गोठ बगाउँदा फिक्कल गाउँपालिका 1 महादेव डाँडाका 35 वर्षीय हेमकुमारी सुनवारको मृत्यु घटनास्थलमै मृत्यु भएको छ। उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर 3 दम्कीबाट महावीर खोला तर्ने क्रममा बाढीले बगाउँदा जनकल्याण मावि कक्षा 6 अध्ययन गर्ने 12 वर्षीय सञ्चना बलामीको मृत्यु भएको छ। यसैगरी पर्साको पर्सागढी नगरपालिका 1 10 वर्षीय निखिल पटेलको सिङ्गाई खोलाले बगाउँदा मृत्यु भएको छ। त्यस्तै धादिङ र ओखलढुङ्गामा पनि 1-1 जनाको मृत्यु भएको छ।
बाढी र पहिरोमा परि 8 जना बेपत्ता भएका छन्। पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, महत्तरी, रौतहट र काठमाडौँमा 1-1 जना बेपत्ता भएका हुन्। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै बाढी र पहिरोमा परि खोटाङ, रामेछाप, मखवानपुर, धादिङ, दोलखामा 1-1 र काभ्रेमा 2 जना गरी 7 जना घाइते भएका छन्। अविरल वर्षाका कारण काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी पहाड़ी भेगमा विभिन्न स्थानमा बाढी र पहिरोले जनधनको क्षति पुर्याएको छ। जसमध्ये प्रदेश 3 पहाड़ी जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्। पूर्वी पहाड़ी जिल्लामा पनि जनजीवन प्रभावित बनेको छ। थप सामग्री सहकर्मी सन्चु ब्लोनबाट।
बनेपाको गोदामचोक क्षेत्र सबै जसै भाग डुबानमा परेको छ। बिहानदेखि नै पानी पर्यो, कोही पनि व्यवसायमा लाग्न पाएका छैनन्।
काभ्रे बनेपाका कृष्ण आचार्य बनेपामा बजार डुबान बारे बताउँदै, प्रदेश 3 काठमाडौँ, ललितपुर, काभ्रे, रामेछाप, मकवानपुर र सिन्धुलीमा बाढी र पहिरोले मानवीय एवं भौतिक क्षति भएको छ। काभ्रेमा बिहानै पहिरोले घर बगाउँदा 2 जनाको मृत्यु भयो। थप जानकारी दिँदै सहकर्मी नारायण सापकोटा।
नालामा 2 जनाको मृत्यु भएको छ, थप 3 जनाको उपचार सिरमेरल अस्पतालमा भइरहेको काभ्रेका एसपी जयराज सापकोटाले जानकारी दिए। पहिरो गएका कारण डाँडापारी, कोसीपारी, तेमाल तथा रोसी भेगका सम्पूर्ण सडक मार्ग अवरुद्ध बनेका छन्। पूर्वी क्षेत्र प्रवेश गर्ने बीपी राजमार्ग तथा अरणीकु राजमार्गको विभिन्न खण्डमा पनि फाटफुट मात्रामा मात्रै यातायातका साधनहरू चलेका छन्। जिल्लाको मुख्य सहर बनेपा नगरपालिकाभित्र पर्ने फुलबजार तथा धनेश्वर पुल क्षेत्र, झुल्खेल मार्गको चन्नेश्वरी खोला र 12 वर्षीय मकलमेरा लाग्ने चल पनौतीको त्रिवेणी घाटमा समेत डुबान भएको छ। चौरी देउराली गाउँपालिका 4 मजुवामा भएको पहिरोले मजुवाको पुरै बस्ती विस्थापन भएको छ।
ललितपुरमा पहिरोमा परि एक बालकको मृत्यु भएको छ। दक्षिणी भेगका ग्रामीण सड़कहरू अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ। स्थानीय तहका जनप्रतिनिधि उद्धार र राहतमा खटिएका छन्। कन्जेसम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतान,
दक्षिण ललितपुरको मोबाइल नेटवर्क पनि छैन, विद्युत पनि छैन, अहिले जताततै सम्पर्क समेत सड़कहरू सबै अवरुद्ध भएको छ। एकदम जोखिमपूर्ण स्थितिहरू चाहिँ सिर्जना भइरहेको छ। दिनभरि चाहिँ अब जनप्रतिनिधि सब आफ्नो ढंगले पहल गरिरहेछ, हामी पनि अब यताउतो हिँड्न पनि पाएको छैन।
पृथ्वी राजमार्गका धादिङ र चितवन खण्डका ठाउँ ठाउँमा पहिरो गएर सड़क अवरुद्ध हुँदा यात्रुले दिनभर शास्ति पाएका छन्। मकवानपुरको भीमफेती, सिस्नेरी, फाखेल लगायत स्थानमा बाटो अवरुद्ध बनेको छ। विभिन्न खोलामा आएको बाढ़ीले जिल्लाको जनजीवन प्रभावित बनेको छ। प्रदेश तीनमा बाढ़ी र पहिरोले सबैभन्दा धेरै क्षति पुर्याइरहँदा प्रदेश तीन सरकार के गर्दैछ त? आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमर कटेल,
सरकारको बिचमा समन्वय गरेर राहत र उद्धारको काम भइराखेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै आफ्नो ठाउँमा परिचालित भइरहनु भएको छ। पानी परिराखेको कारणले पुग्नको निम्ति अप्ठ्यारो त भएको छ, तैपनि धेरै ठाउँहरूमा चाहिँ सुरक्षाकर्मीहरू पुगेका छन् र कतिपय उद्धारका कामहरू चाहिँ इन टाइममै त्यो भइराखेको जानकारी हामीलाई आएको छ। र जुन जुन गाउँपालिकाहरू, नगरपालिकाहरूमा मानवीय क्षति भएको छ, पहिरोहरू गएको छ, ती ठाउँहरूमा चाहिँ स्थानीय सरकारका जनप्रतिनिधिहरू पनि सक्रियपूर्वक लाग्नु भएको जानकारी मैले पाएको छु।
यस्तै प्रदेश एक अर्थात् देशका पूर्वी पहाड़ी भेगका भोजपुर, धनकुटा, सङ्खुवा सभा, खोटाङ, पाँच थरमा पनि स्थानीय खोलानालामा बाढ़ी आउँदा र सड़कहरू अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। पहिरोमा परि खोटाङमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। यसै गरी भोजपुरमा एक बालिका सहित दुईजनाको मृत्यु भएको छ। पाँच थरमा एक बालकलाई खोलाले बगाएको छ। धनकुटामा तीन दिनदेखि परेको अविरल वर्षाका कारण एक विद्यालय र ग्रामीण सड़कहरूमा क्षति पुगेको छ। क्षति न्यूनीकरण तथा उद्धार र राहतको लागि प्रदेश सरकारको कस्तो तयारी छ त? प्रदेश एकका आन्तरिक मामिला एवं कानून मन्त्री हिक्मत कुमार कार्की,
आज हामीले आपतकालीन प्रदेश चाहिँ विपद परिषदको मिटिङ पनि आयोजना गर्यौं र मिटिङबाट हामीले प्रदेशभरिको सबै रिपोर्टिङहरू लिएका छौँ। थप क्षति हुन नदिनको लागि हाम्रो सुरक्षा निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायहरू हामीले एलर्ट गरेका छौँ। पहिरो जान सक्ने ठाउँको बस्तीहरूलाई स्थानान्तरण गर्ने कुराहरू, बाढीले बगाउने बस्तीका मान्छेहरूलाई चाहिँ अन्त स्थानान्तरण गर्ने, सुरक्षित क्षेत्रमा राख्ने र सरकारी संयन्त्र सहित रेडक्रस लगायतका अरू चाहिँ सामाजिक संस्थाहरू सहित उनीहरूसित भएका तिरपालहरू, टेन्टहरूलाई हामीले उपलब्ध गराउने काम सुरु भएको छ।
अविरल वर्षापछि खोलामा आएको बाढ़ीले बगाउँदा झापामा एक बालिका सहित दुईजनाको मृत्यु भएको छ। कमल खोलामा आएको बाढ़ीले बगाउँदा इलाम चुलाचुली एक बस्ने 51 वर्षीय अञ्चल लावतीको मृत्यु भएको छ। त्यस्तै दमक नगरपालिका 10 स्थित भालुखोलाको कलवर्टमा खेल्ने क्रममा 6 वर्षीय एलिजा नेपानीको मृत्यु भएको हो। अविरल वर्षाले तराई क्षेत्र पनि नराम्ररी प्रभावित बनेको छ। तराईमा बाढ़ी र डुबानका कारण जनधनको क्षति भएको छ भने वर्षा प्रभावितले राहत र उद्धार नपाएको गुनासो गरेका छन्। थप जानकारी सहित सहकर्मी लक्ष्मी पौडेल।
लगातारको वर्षाका कारण सबैभन्दा बढी प्रदेश दुईका 8 जिल्ला प्रभावित भएका छन्। धनुषामा प्रदेश सभा कार्यालय र जिल्ला अस्पताल डुबाएको छ। सिराहाको लहान, गोलबजार, सिराहा सदरमुकाम र मिर्चैया बजारमा पानी जमेको छ। 50 घर दलित बस्ती डुबानमा परेको धनुषाबाट सहकर्मी सन्तोष यादवले जनाएका छन्। रौतहटमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध छ। रौतहटको बागमती नदीको बगरमा 17 गोठाला नदीमा फसे। भारतीय पक्षले 10 गजा सिमानाकामा ठूलो बाँध आएपछि सदरमुकाम, गौर लगायतका गाउँ डुबानमा परेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो। महोत्तरी, सर्लाही, बारा र पर्साका 100 घर डुबानमा परेका छन्। बागमती नदी, कमला नदी र स्थानीय खोलामा सर्वसाधारण फसेका छन्, मान्छे बगाएको छ। स्थानीयले राहत र उद्धार समयमै हुन नसकेको गुनासो गरेका छन्।
सबै सामानहरू पनि बगाएर लगेको छ, अन्न पानी केही पनि छैन। हिजोदेखि बगाइ बसिराखेका छन्।
सबेरे से बहुत ज्यादा दिक्कत हो गेल। मकैया नदी के बांध टूटला से भी घर घर में पानी घुसला के बाद में
बहुत ज्यादा सर्प से भी लोग डर रहल बा। अभी तक ले संबंधित निकाय लोग भी अब से आग्रह कर जाय था कि खाए के पानी के भी व्यवस्था नहीं खे। अब बाढ़ी के पानी पीला के वजह से हो सकल है विभिन्न किस्म के सरुआ रोग भी लाग जाए। जितना जल्दी होके उतना जल्दी कहे के मतलब सब जनता लोग के सुविधा देश ये हम आग्रह करे।
प्रदेश दुई सरकार ले भने राहत र उद्धार का लागि तैयारी अवस्था में रहेको दावी गरेको छ। प्रदेश प्रवक्ता एवं आंतरिक मामला तथा कानून मंत्री
राजेन्द्र यादव।
सम्पूर्ण सुरक्षा निकायहरू चाहिँ अलर्ट अवस्थामा छ, हेलिकप्टर स्ट्यान्ड बाई राखेका छौँ, मौसम चाहिँ अनुकूलमा भएको कारण अहिले चाहिँ हेलिकप्टर हामी ल्याउन सकिरहेको अवस्था छैन। बाढी बाटो हुने क्षतिलाई कम गर्नको लागि जुन पर्याप्त उपकरणहरू हुनुपर्ने हो त्यो पर्याप्त उपकरणहरू हामीसँग नभएकोले अलि हामीलाई अप्ठ्यारो महसुस भइरहेछ। हामी रेस्क्यूको सँगसँगै राहत पनि पुगाउने क्रममा छौँ।
प्रदेश एकका मोरङ, सुनसरी र झापा मध्ये मोरङ र सुनसरीमा बाढीले बितण्डा मच्चाएको छ। मोरङमा बाढीले 470 घर परिवारका झण्डै 2000 मानिस विस्थापित भएका छन्। प्रशासन कार्यालयले उद्धार खोज तथा विपत्तिमा परेकालाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको जनाएको छ। बक्रहा, लोहन्द्रा, सिंघिया र केसलिया खोलामा पानीको बहाव बढेकाले 17 स्थानीय तहलाई सचेत गराइएको मोरङ सहकर्मी अर्जुन आचार्यले जनाएका छन्। स्थानीयले बाढीले खाना बस्न समस्या भएको बताएका छन्।
अब दिउँसो त अब यतिकै पनि बसिन्छ, अब राति चाहिँ
राति अलिक अप्ठ्यारो हुन्छ, रातको मौसम बहुत डर लाग्यो। त्यही पनि छोराछोरी बच्चा बच्ची लिएर यता बसिरहेछौँ, भवनमा बसिरहेछौँ।
टिभी सबै टुटिहाल्यो, तार सार सबै खतम, मिटरहरू खतम भइसक्यो, घरको पानी यति छ, घरमा सबै सामान भसिहाल्यो मेरो।
सुनसरी मोरङ औद्योगिक करिडर क्षेत्रका 1 दर्जन बढी उद्योग डुबानमा परेका छन्। इटहरी, खनार, दुहबी, झुम्का, इनरुवा, देवानगंज, भुटाहा, हरिनगर लगायतका स्थान जलमग्न भएका छन्। झापाका विभिन्न स्थानमा खोलाले मान्छे बगाएको छ। प्रदेश सरकारले बाढी सम्भावित क्षेत्रमा राहत र उद्धारका लागि सम्पूर्ण रूपमा तयार भएको दावी गरेको छ। यता चितवनको नारायणी नदीमा बहाव बढेपछि सतर्कता अपनाउन हाई अलर्ट सूचना जारी गरिएको छ। चितवन सहकर्मी उर्गेन तामाङ।
नारायणी नदीको बहाव बढ्दा चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन्। मगै खोला र घाघर खोलामा आएको बाढीले माडी नारायणगढ सड़क अवरुद्ध भएको छ। यस्तै मुख्य पर्यटकीय क्षेत्र सौराहामा राप्ती नदीको पानी होटलहरूमा पसेको रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेवन सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभएको छ। नारायणगढ मुगलिन सड़क खण्डमा पटक पटक पहिरो खसिरहेको छ। पहिरो हटाउन डोजर प्रभावित क्षेत्रमै तयारी अवस्थामा राखिएकाले सड़क भने अवरुद्ध नरहेको जनाइएको छ। जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समिति मार्फत उद्धार र राहतका लागि टोली पूर्ण रूपमा तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
देशभर सक्रिय मनसुनले जनधनको क्षतिसँगै जनजीवन नराम्ररी प्रभावित बनाएको छ। केही ठाउँमा बाढी र पहिरोमा फँसेकाहरू उद्धारको पर्खाइमा छन्। सरकारले विपद व्यवस्थापनका लागि तयारी गरेको बताइरहेका बेला उद्धारको काम कसरी अगाडि बढाएको छ भनेर सहकर्मी केशव अधिकारीले गृह मन्त्रालय अन्तर्गतको विपद पूर्व तयारी तथा प्रतिकार्य शाखाका उपसचिव वेदनिधि खनाललाई सोध्नु भएको छ।
जिल्ला स्तरबाट काम भइरहेको छ, केही मान्छेहरूको मृत्यु पनि भयो, केही घाइते पनि हुनुभयो, केही बेपत्ता पनि हुनुभएको छ, धेरै जिल्लामा प्रभाव परेको छ। खोज र उद्धारको लागि हेलिकप्टर चाहिन्छ भन्नुभएको छ, हामीले हेलिकप्टर पठाउन भनेर नेपाली सेनालाई अनुरोध गरेका छौँ, तर मौसम चाहिँ ठिक नभएको भएर समयमा हेलिकप्टर चाहिँ पठाउन सकिएको छैन। अरू चाहिँ जिल्लाको कन्ट्रोलमै छ अहिले।
अझ ठुला क्षतिहरू पनि हुन सक्छन्, त्यसका लागि तयारी चाहिँ के छ तपाईँहरूसँग अहिले?
हामीहरू चाहिँ अलर्ट चाहिँ छौँ होइन, अनि पूर्व सूचना प्रणाली हामीले राति 2 देखि नै प्रभावित क्षेत्रहरूमा पठाउन थालेका छौँ। ठाउँ ठाउँहरूमा स्क्याभेटर डोजरहरू भएर पानी खोलाउने बाटो पनि बनाउनेतिर पनि लागिरहेका छ। भन्ने बित्तिकै चाहिँ अलिक नसकेला क्रमशः हुन्छ।
कुन ठाउँलाई चाहिँ अलिक बेसी जोखिमको दृष्टिले हेर्नु भएको छ?
पूर्वी नेपालको तराई क्षेत्र, त्यसपछि वर्षासम्म अलिक बढी छ र त्यस पछाडि पश्चिमपट्टि क्रमशः कम हुँदै गएको छ। त्यो क्षेत्रमा हामी अलिक बढी अलर्ट पनि छौँ। सबै ठाउँमा एकदम राम्रो परिचालन भइरहेको छ, टोलीहरू ठाउँ ठाउँ पुग्नु भएको छ। कति ठाउँमा सुरक्षा कर्मी आफै पुग्न नसकिने ठाउँ पनि छन्, त्यस्तोमा हामीलाई हेलिकप्टर चाहियो पनि भन्नुभएको छ, तर अब यो मौसम प्रतिकूल भएको भएर हेलिकप्टर उड्न सकेका छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुन सक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारूकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताउनु भएको छ। आज सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उहाँले सम्भावित जोखिमबाट जोगाउनका लागि पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेको समेत जानकारी गराउनु भएको छ। उहाँले सर्लाही स्थित भारतसँगको सीमा क्षेत्रमा डुबानको समस्या समाधान गर्न दुई देशबीच समन्वय गरी तालाब खुलाउने काम भइरहेको पनि बताउनु भएको छ। यस्तै गृहमन्त्री रामबहादुर थापाले बाढी र पहिरोका पीड़ितको उद्धार र राहतमा कुनै कसर बाँकी नराखिने बताउनु भएको छ।
यसैबीच जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले न्यून चापीय रेखा नेपालको तराईका भूभागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिन देशैभर निरन्तर वर्षा भइरहने जनाएको छ। महाशाखाले आगामी तीन दिनको मौसम विश्लेषण सम्बन्धी विशेष बुलेटिन जारी गर्दै तीन दिनसम्म मनसून अति सक्रिय भइरहने र अधिकांश स्थानमा भारी वर्षा हुने जनाएको हो। भोलिदेखि देशको पश्चिम भेगमा पनि भारी वर्षा हुने महाशाखाका मौसमविद मिन कुमार अर्यालले बताउनुभयो।
राति पनि लौ देशभर केही समय यसो रोकिए मात्रै हो, नत्र भए वर्षा भइ नै रहने हो। भोलिबाट चाहिँ पश्चिमतिर पनि अलिकति भारी वर्षा हुने देखिया छ। मध्य र पूर्वमा त भारी वर्षा अत्याधिक वर्षा पनि भइरहेकै छ। 24 घण्टामा 50 मिलिमिटर 100 मिलिमिटर भन्दा नि माथि गइसकेको छ। सबै जस्तो क्षेत्रमा पानी परिरहेको छ। मध्यको कुरा गर्नुपर्दा सिमरा आसपास चितवन आसपासमा चाहिँ अलिकति निम्न चापीय क्षेत्र भने सर्कुलेसन पनि भएको कारणले गर्दा जहाँ जहाँ सर्कुलेसनहरू छ त्यहाँ चाहिँ अलिकति बढी पानी पर्छ। अनि देशैभरि पानी परेठा अब यहीँ बढी यही कम भन्ने हुँदैन, केही स्थानहरूमा धेरै वर्षा हुने चाहिँ देखिएकै छ क्या। तीन दिनको अवस्थामा पनि भोलि र पर्सिले अलिअलि कुनै समय रोकिए मात्र हो, नत्र वर्षा हुने नै देखिन्छ।
निरन्तरको वर्षाले देशका मुख्य नदीमा पानीको बहाव बढ्ने खतरा रहेकाले मौसम विभागले बागमती कन्काई कमला र कोशी नदीमा पानीको बहाव बढ्दो रहेको जनाउँदै आसपासका तटीय बस्तीमा सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँको सामाखुसीबाट 1,00,000 रुपैयाँ घुस रकम सहित चारजना प्रहरी पक्राउ परेका छन्। पक्राउ परेका प्रहरीको नाम खुलाइएको छैन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार खोइरालाका अनुसार सामाखुसी स्थित एउटा मिठाई पसलबाट 1,00,000 रुपैयाँ घुस सहित रंगे हात उनीहरूलाई पक्राउ गरिएको हो।
जाजरकोट र सुर्खेतको सीमा क्षेत्रमा पर्ने छेडा चौरमा विवाद उत्पन्न भएको छ। सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिका बीच सीमा विवाद देखिएको हो। आज सिम्ता गाउँपालिकाका अध्यक्ष केवेन्द्र कुमार केसी सहितको समूहले छेडा चौरमा आफ्नो बोर्ड टाँसे लगत्तै जाजरकोट शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार केसीको समूहले सिम्ता गाउँपालिकाको साइनबोर्ड फालेर आफ्नो गाउँपालिकाको बोर्ड राखेको प्रहरले जनाएको छ। शिवालय गाउँपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले सर्वोच्च अदालतले जाजरकोटको पक्षमा पहिले नै फैसला गरिसकेकाले विवाद गर्न जरूरी नभएको बताउनुभयो।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका एक सिद्धेश्वरको मौरान र अर्चलेका 50 जना भन्दा बढी मानिस झाडा पखाला लागेर बिरामी परेका छन्। बिरामी मध्ये 4 जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल पाल्पाका प्रमुख डाक्टर पुष्प गेवालीले बताउनुभयो। उहाँका अनुसार हिजो दिउँसो 4 जनालाई सामान्य झाडा पखाला लागेको थियो। अहिले स्वास्थ्य कर्मीको टोलीले बिरामीको उपचार थालेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव प्रसाद गेवालीले जानकारी दिनुभएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा thahasanchar.com र thahakhabar.com पनि सुन्न सकिन्छ।
अब बाँकी समाचार। नेपाली काँग्रेसले सर्लाहीका छुट्टा छुट्टै स्थानमा प्रहरीले चलाएको गोली लागेर 2 जनाको मृत्यु भएको विषयमा छानबिन नहुँदासम्म संसद चलन नदिने जनाएको छ। काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आज काठमाडौँमा पत्रकारहरूसँगको अन्तर्क्रियामा सर्लाही घटनाको छानबिनका लागि संसदीय समिति गठन नगरेसम्म संसद अवरूद्ध कायम रहने बताउनु भएको हो। यसैबीच दोहोरो भिडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रूपमा नियन्त्रणमा लिएर हत्या गरिएको दावी गरेको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पौडेलका भाइ हरिकृष्ण पौडेलले प्रहरीसँग मुठभेड नभई निर्देशनको आडमा नियन्त्रणमा लिएर हातखुट्टा भाँचेर दाँत छारेर गोली हानेको आरोप लगाउनुभयो।
घर घरमा तुलसी सारेर आज हरि सयनी एकादशी मनाइएको छ। एक महिना अघि ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीमा छरिएको तुलसीको बिउ तयार भई आज रोप्नुपर्ने मान्यता अनुसार तुलसी रोपिएको हो। वैष्णव धर्म अनुसार आजदेखि चतुर्मास आरम्भ हुन्छ। चतुर्मासभर पूजा गरिने तुलसी बोट बिरुवा मध्ये अत्यधिक अक्सिजन दिने वनस्पति हो भने यसबाट विविध प्रकारका औषधि उपचार पनि गर्न सकिन्छ।
प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले अधिवक्ताहरूलाई दलीय भावनाबाट माथि उठ्न आग्रह गर्नुभएको छ। नेपाल बार एसोसिएसन केन्द्रीय कार्यालयले आज जनकपुरमा गरेको प्रदेश स्तरीय परामर्श बैठकको उद्घाटन सत्रमा उहाँले दलीय भावना अनुरूप अधिवक्ताहरूले पनि अभिव्यक्ति दिनु चिन्ताको विषय भएको बताउनुभयो।
प्रदेश नम्बर पाँचका कपिलवस्तु र गुल्मी जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण शुरू भएको छ। राष्ट्रिय रूपमा पहिलो चरणमा पाँच थरमा परिचय पत्र वितरण गरेको विभागले दोस्रो चरणमा प्रदेश पाँचका दुई जिल्ला सहित 15 जिल्लामा वितरण शुरू गरेको हो।
दाङमा लागु औषध ब्राउन सुगर सहित 3 पक्राउ परेका छन्। बिहान 6:30 घोराई उपमहानगरपालिका 18 गिठे पानी स्थित अप्सन कुमाकी सुनारले आफ्नो घरमा लागु औषध ब्राउन सुगर लुकाइराखेको अवस्थामा 17 सुनार सहित सोही ठाउँकै 21 अमर थापा र घोराई 1 का 17 सुमन रावतलाई प्रहरीले पक्राउ गरेको हो।
ढुङ्गाले लागेर आज बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका 5 ढुङ्गाडकी 29 किथि चुनार रहेको प्रहरीले जनाएको छ।
कालीकोटको नरहरिनाथ गाउँपालिकाका इन्जिनियर महेश दिताल र सब ओभरसियर सथल पछालाले आफूहरू असुरक्षित भएको भन्दै गाउँपालिका छाडेर जिल्ला सदरमुकाम पुगेका छन्। गाउँपालिकाले योजनाहरू नियम विपरीत प्राविधिक रिपोर्ट पुर्याउन दबाव दिएका कारण उनीहरू भागेर जिल्ला प्रशासन पुगेको बताइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको एति एयरलाइन्सको विमानलाई थानेर ह्याङ्गरमा लगिएको छ। जहाज हटाइएपछि त्रिभुवन विमानस्थलमा उडान सुचारू भएको छ। धावन मार्गबाट बिहान 11:05 चिप्लिँदा दिनभर मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान ठप्प भएको थियो। नेपालगंजबाट काठमाडौँ आएको एतिको ATR-72 विमानस्थलमा अवतरणको क्रममा बिहान धावन मार्गमा चिप्लिएको थियो। धावन मार्गको दक्षिणतर्फ करिब 20 रनवे स्ट्रिपको घाँसे मैदानमा विमान धसिएको थियो। उडान नम्बर NYT-9N-AMM विमान दुर्घटनामा परेर चालक दलका सदस्य सहित 66 यात्रु सकुशल छन्।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। चीनले आगामी सन् 2025 अन्तरिक्षमा 100 उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको छ। ठूलो संख्यामा अन्तरिक्ष मिशन सम्पन्न गर्न लागेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अधिकारीले जनाएका छन्। विश्व आर्थिक मञ्चको आँकडा अनुसार सन् 2022 आफ्नो अन्तरिक्ष स्टेशन बनाउने योजनासँगै चीनले अन्तरिक्ष कार्यक्रमका लागि ठूलो रकम खर्च गर्दछ। चीनको सरकारी संचार माध्यम ग्लोबल टाइम्सले राष्ट्रिय अन्तरिक्ष प्रशासनका अधिकारी क्यू क्यूलाई उद्धृत गर्दै चीनले अन्तरिक्ष अर्थव्यवस्थालाई तीव्र रूपमा अघि बढाउन चाहिरहेको र त्यसैका लागि यो योजना सार्वजनिक गरिएको जनाइएको छ। अहिले अन्तरिक्षमा चीनका करिब 280 उपग्रह रहेका छन्। अन्तरिक्षमा सबैभन्दा धेरै अमेरिकाका 830 उपग्रह रहेका छन्। चीनले अन्तरिक्षमा सोलर प्यानल राखेर ऊर्जा उत्पादनको योजना तयार गरिरहेको छ। उसले गत वर्ष मात्रै आफ्नै चन्द्रमा तयार गर्ने योजना अघि सारेको थियो।
13 बालकले आत्मघाती विस्फोट गराउँदा अफगानिस्तानमा 5 मृत्यु भएको छ। नानगहारमा एक विवाह समारोहमा बालकले आत्मघाती विस्फोट गराएका छन्। घटनामा 11 घाइते भएका छन्। घटनाको जिम्मा कसैले पनि लिएको छैन। नानगहार क्षेत्र आइएस र तालिबानको गढका रूपमा मानिन्छ। सरकार समर्थित विद्रोही समूहका कमाण्डरले विवाह आयोजना गरेका थिए। घटनामा ती कमाण्डर पनि मारिएको अफगानिस्तान सरकारले जनाएको छ।
नेपाल परिवेशमा अब खेल समाचार। नेपाली महिला फुटबल टोलीले फिफा वरियतामा 2 स्थान सुधार गरेको छ। विश्व फुटबल महासंघ फिफाले आज जारी गरेको विश्व वरियतामा नेपाली महिला टोली 2 स्थान माथि उक्लँदै 101 स्थानमा रहेको छ। यसअघि नेपाली टोली 103 स्थानमा रहेको थियो। ओलम्पिक छनौटको दोस्रो चरण पुग्न सफल नेपाली महिला टोली चैतमा विराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा दोस्रो भएको थियो। त्यसअघि भारतमा भएको हिरो कपमा नेपाली टोलीले दोस्रो स्थान हात पारेको थियो।
र नेदरल्याण्ड्स र आयरल्याण्डको भ्रमणमा रहेको जिम्बाब्वेले आज दोस्रो T20 खेलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। दुई टोली बीचको खेल नेपाली समयअनुसार अहिले बेलुकी 9:15 शुरू हुनेछ। 3 खेलको श्रृंखला अन्तर्गत पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो। यसअघि भएको 2 खेलको एक दिवसीय क्रिकेट श्रृंखला आयरल्याण्डले क्लीन स्वीप गरेको थियो। आयरल्याण्ड पुग्नु अघि नेदरल्याण्डसँग भएको एक दिवसीय र T20 दुवै श्रृंखलामा जिम्बाब्वे पराजित भएको थियो। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
बाढी पहिरोमा परि देशका विभिन्न स्थानमा 19 जनाको मृत्यु, 7 जना घाइते, 8 जना बेपत्ता।
मनसुनी वर्षा सक्रिय हुँदा नदीहरूमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह।
1 लाख घुस सहित काठमाडौँबाट 4 जना प्रहरी पक्राउ, अख्तियारको अनुसन्धान जारी।
चीनले सन् 2025 सम्ममा 100 बढी उपग्रह प्रक्षेपण गर्ने, अन्तरिक्ष कार्यक्रममा ठूलो रकम खर्च गर्ने तयारी।
र नेपाली महिला फुटबल टोलीद्वारा फिफा वरियतामा 2 स्थान सुधार।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। केशव र सरस्वती बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।